नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी शंकर भण्डारी र म श्रेया नेपाल। आज मिति 2081 साल भदौ 26 गते बुधबार, भाद्र शुक्ल पक्ष अष्टमी तिथि। तदनुसार सेप्टेम्बर महिनाको 11 तारीक सन् 2024, नेपाल सम्बत 1144। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको मुख्य खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकलाई आग्रह शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा मुख्य खबर छापेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि आवश्यक पर्ने नयाँ नयाँ आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरूलाई आग्रह गर्नुभएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको 47 प्राज्ञ सभामा मंगलबार प्रधानमन्त्री ओलीले रासायनिक मल र कीटनाशक औषधिको प्रयोगको कारण माटोमा परेको प्रभावलाई रोक्ने विषयमा अनुसन्धान गर्न वैज्ञानिकलाई आग्रह गर्नुभयो। तरकारी र उत्पादनमा विषादीयुक्त कीटाणु कसरी रोक्ने र चाहिने कीटाणु कसरी कायम राख्ने भन्ने जस्ता विषयमा अनुसन्धान भएमा उत्पादन र उत्पादकत्व वृद्धिमा सहयोग पुग्ने नास्टका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गर्नुभयो। आफूलाई जे मन लाग्यो त्यसमा भन्दा पनि देशको आवश्यकताको विषयमा अनुसन्धान होस्, कृषि क्षेत्रको अनुसन्धानका लागि कृषि अनुसन्धान परिषद नार्क जस्ता संस्थासँग सहकार्य होस्, प्रधानमन्त्री ओलीले वैज्ञानिकहरूसँग भन्नुभयो। प्रशासनिक रूपमा मुलुकमा सुशासन कायम गर्ने कामको नेतृत्व म गर्छु, तपाईहरू नयाँ खोज र अनुसन्धान गरेर मुलुकको परिवर्तनमा योगदान गर्नुस्। प्रधानमन्त्री ओलीले भन्नुभयो, ज्ञान विज्ञान र योगको उद्गम भूमि नेपाल विभिन्न कारणले पछाडि परेको छ। अरूले ढुंगा हानेर शिकार गर्दै गरेको अवस्थामा हामीले पशुपालनको युग शुरू गरिसकेका थियौं। अब ग्रीन हाइड्रोजनको प्रयोग र अन्तरिक्षको अर्बिटमा आफ्नै सेटेलाइट राख्ने विषयमा ध्यान दिन सक्नुपर्छ। भूकम्पको पूर्व सूचना प्रणालीलाई स्थापित गरेर जानुपर्छ। प्रधानमन्त्री ओलीले सिद्धान्त र दर्शनका आधारमा नभए पनि प्रयोग र अभ्यासका हिसाबले नेपाली पुर्खाले शुरू गरेका आयुर्वेद विज्ञान, ध्वनि विज्ञान, नृत्य विज्ञान जस्ता क्षेत्रमा गरेका विकासको स्मरण गर्दा आत्मबल वृद्धि हुने बताउनुभयो। आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकलाई आग्रह, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्राथमिकता दिँदै यो खबर छापेको छ। सरकारले सबै सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली टीएमएस बन्द गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले सबै मन्त्रालय आयोग सचिवालयलाई टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन जारी गरेको हो। यो खबर अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ। उसले स्थानीय तहका कार्यालयमा पनि टीएमएस नचल्ने व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत निर्देशन दिएको छ। दरबारमा कर्मचारी सरकारी काममा भन्दा शेयर कारोबारमा व्यस्त हुन थालेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। अख्तियारले प्रधानमन्त्री कार्यालयलाई पत्र पठाई सरकारी कार्यालयमा यस्तो काम रोक्न निर्देशन दिएको थियो। लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल मार्फत देशभरका सरकारी कार्यालयमा टीएमएस नचलाउन निर्देशन दिनुभएको थियो। गुनासो र सम्बोधन शीर्षकमा सरकारी कार्यालयमा बसेर शेयर बजारमा निजी कारोबार गर्नु कानूनी दृष्टिले पनि अमान्य हुने प्रधानमन्त्रीको भनाइ छ। सरकारी कार्यालयमा शेयर कारोबार बन्द, अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ। अन्तत रसिद लाइसेन्स बन्यो स्मार्ट लाइसेन्स शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। अन्तत स्मार्ट लाइसेन्स रसिद लाइसेन्समा परिणत भएको छ। 2072 सालदेखि स्मार्ट लाइसेन्सका नामबाट दिन थालिएको तर कहिले माग अनुसार दिन नसकिएको सवारी चालक अनुमति पत्रको विकल्पमा राजस्व तिरेको रसिदमा नै फोटो र क्यूआर कोड छाप्ने विकल्पमा संघीय र प्रदेश सरकारहरू पुगेका हुन्। यससँगै एक दशकदेखि चलाइएको स्मार्ट लाइसेन्सको कारोबार कहिल्यै स्मार्ट बन्न नसकेको घटनाको पटाक्षेप भएको छ। संविधानत सवारी चालक अनुमति पत्र प्रदेश सरकारको अधिकार क्षेत्रमा रहे पनि संविधान जारी भएको एक दशक पुग्न लाग्दा बल्ल प्रदेशमा अधिकार दिने काम हुँदै गर्दा प्रदेशहरूले रसिदमा सवारी चालकको विवरणयुक्त क्यूआर कोड र फोटो टाँसेर दिने सजिलो बाटोमा पुगेका छन्। 2074 पछि यातायात व्यवस्था विभाग मातहतका तत्कालीन यातायात तथा लाइसेन्स कार्यालयहरू प्रदेश मातहत हस्तान्तरण भइसकेका छन्। सवारी चालक अनुमति पत्र लाइसेन्सको छपाई नहुँदासम्म कर तिरेको रसिदमै क्यूआर कोड र फोटो राख्ने सहमति मंगलबार भएको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संघ प्रदेश र स्थानीय तह समन्वय तथा अन्तर सम्बन्ध ऐन 2077 अनुसार डाकेको विषयगत समितिको बैठकले यस्तो निर्णय गरेको हो। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राणाको विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्षका सांसदहरू आमने सामने भएका छन्। यो प्रसंगलाई पनि आज सबैजसो पत्र पत्रिकाले प्राथमिकता दिँदै खबर बनाएका छन्। राणालाई सत्तारूढ़ दलहरूले आचरण अनुकूल काम नगरेको आरोप लगाउँदा प्रतिपक्ष दलहरूले त्यसको प्रतिवाद गरेका छन्। राणा विरूद्ध आचरण विपरीत काम गरेको प्रस्ताव दर्ताको तयार भएको सार्वजनिक भएको भन्दै नेकपा माओवादी केन्द्र राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले आपत्ति जनाएका छन्। सत्तापक्षका सांसदहरूले राणालाई राजीनामा दिन सुझाएका छन्। उपसभामुख प्रकरण सत्तापक्ष प्रतिपक्ष आमने सामने शीर्षकमा गोर्खापत्र दैनिकले खबर बनाउँदा नयाँ पत्रिका दैनिकले संवैधानिक परिषदमा बहुमत पुर्याउन उपसभामुखलाई निशाना बनाउँदै सत्तापक्ष प्रधानमन्त्रीको अध्यक्षतामा रहने छ सदस्यीय संवैधानिक परिषदमा उपसभामुख सहित तीन सदस्य विपक्षी दलबाट भएकाले सरकारलाई आफू अनुकूलका नियुक्तिमा समस्या, त्यसकारण जुनसुकै हालतमा उपसभामुख इन्दिरा राणाको विकल्प खोज्ने रणनीतिमा सत्तापक्ष शीर्षकमा नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा मुख्य खबर छापेको छ भने नागरिक दैनिकले पनि यसै प्रसंगलाई अग्रपृष्ठमा प्राथमिकता दिँदै उपसभामुखलाई हटाउने सत्ता गठबन्धनको तयारी शीर्षकमा खबर छापेको छ। कान्तिपुर दैनिकले यही प्रसंगलाई अमेरिका लग्न अनधिकृत पत्र लेख्ने उपसभामुखले राजीनामा नदिने हटाउन सांसदको हस्ताक्षर शीर्षकमा अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। यसै गरी नेपाल समाचार पत्रले पनि यही प्रसंगलाई उपसभामुखको पद धरापमा शीर्षकमा अग्रपृष्ठमा खबर छापेको छ। पारित भयो पीएसबी विधेयक, कार्यकारी अध्यक्ष चयनमा लोकसेवाको संलग्नता, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर छापेको छ। दुई सार्वजनिक संचार संस्था रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एक आपसमा गाभेर सार्वजनिक सेवा प्रसारण पीएसबी गठन गर्ने कानून संघीय संसदबाट पारित भएको छ। राष्ट्रिय सभामा उत्पत्ति भएको सार्वजनिक सेवा प्रसारण विधेयक मंगलबार प्रतिनिधि सभाबाट पारित भएको हो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको प्रस्तावमा विधेयक पारित भएको हो। संसदबाट विधेयक पारितसँगै अब दुई संस्था एकीकृत गर्ने कानूनी बाटो खुलेको छ। प्रमाणीकरण भएको 31 दिनबाट कार्यान्वयनमा आउने गरी संसदले विधेयक पारित गरेको हो। संसदीय समितिमा लामो रसाकसेपछि पीएसपीको कार्यकारी समितिको अध्यक्ष चयन लोकसेवा आयोगलाई दिने गरी विधेयक पारित भएको हो। अब पारित विधेयकको सन्देश राष्ट्रिय सभामा पठाइनेछ। माथिल्लो सभाले सन्देश स्वीकार गरी प्रमाणित गरेर विधेयक प्रमाणीकरणको प्रक्रियामा जानेछ। कार्यकारी समिति सहित अन्य संरचनाहरूमा पनि प्रस्तावित व्यवस्थालाई संसदले परिमार्जन गरेको छ। सरकारले नियुक्त गरेको व्यक्ति कार्यकारी समिति अध्यक्ष हुने व्यवस्था संसदीय समितिबाट परिमार्जन भएको हो। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले लोकसेवा आयोगको अध्यक्ष वा तोकिएको सदस्यको संयोजकत्वमा गठित सिफारिश समितिको सिफारिशमा अध्यक्ष नियुक्तिको व्यवस्था गरेको छ। सिफारिश समितिमा संचार मन्त्रालयका सचिव र रेडियो वा टेलिभिजन क्षेत्रमा कम्तीमा 10 वर्षको अनुभव भएको व्यक्ति मनोनयन हुने व्यवस्था गरिएको छ। राष्ट्रिय सभाले गरेको व्यवस्था पनि प्रतिनिधि सभाको समितिले परिमार्जन गरेको छ। राष्ट्रिय सभाले सिफारिश समिति राष्ट्रिय योजना आयोगको संचार तथा सूचना प्रविधि हेर्ने सदस्यको नेतृत्वमा हुने व्यवस्था पारित गरेको थियो। पारित विधेयक अनुसार अब अध्यक्षका लागि खुल्ला दरखास्त आह्वान हुनेछ। सूचीमा परेका व्यक्तिहरूले कार्ययोजनाको प्रस्तुत र अन्तर्वार्ता हुनेछ। छनौट हुने अध्यक्षको कार्यकाल 4 वर्षको हुनेछ। पीएसबीको प्रशासनिक संरचनाको नेतृत्व प्रमुख प्रशासकीय अधिकृतबाट हुनेछ। प्रशासकीय अधिकृतको कार्यकाल पनि 4 वर्षकै हुनेछ। यस्तै संस्थामा मन्त्रालयले स्वीकृत गरेको दरबन्दीका आधारमा कर्मचारी नियुक्त गर्न पाउने व्यवस्था गरिएको छ। मूल विधेयकमा उक्त अधिकार संस्थालाई नै दिने प्रस्ताव थियो। पारित भयो पीएसबी विधेयक। कार्यकारी अध्यक्ष चयनमा लोकसेवाको संलग्नता, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा यो खबर बनाएको हो। बाँकेको नेपालगंज 17 परसपुरकी निर्मला कुर्मेको अपहरणपछि हत्या घटनाका मुख्य आरोपी बादशाह कुर्मीले लुम्बिनी प्रदेश सरकारको वनमन्त्री पदबाट राजीनामा दिएका छन्। आरोपीका रूपमा प्रहरीको अनुसन्धान घेरामा रहेकै बेला मन्त्री बनाएपछि पीड़ित पक्ष र अभियन्ताहरू 1 महिनादेखि विरोधमा थिए। कांग्रेसका तर्फबाट 9 साउनमा मन्त्री नियुक्त भएर 18 साउनमा वन मन्त्रीको जिम्मेवारी पाएका उनले मंगलबार मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष राजीनामा बुझाएका हुन्। निर्मला कुर्मी अपहरणपछि हत्या प्रकरण प्रहरी अनुसन्धानको घेरामा रहेका लुम्बिनीका वनमन्त्री बादशाहले दिए राजीनामा। नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा यो खबर छापेको हो। गर्मी र धुवाका कारण वरपरको क्षेत्रमा भन्दा शहरमा अत्यधिक वर्षा भइरहेको एक वैज्ञानिक अध्ययनले देखाएको छ। विश्वभरका 1000 भन्दा बढ़ी शहरमा गरिएको 20 वर्ष लामो सर्वेक्षणले शहरी वातावरणमा हुने गर्मी, धुवाँ तथा वायु प्रदूषणले वर्षामा मापनयोग्य प्रभाव पारेको र यसले शहरलाई नै जलाम्य बनाएको देखाएको हो। अध्ययन नतिजाले भविष्यमा शहरहरू कसरी बनाउनुपर्छ भन्ने विषयलाई समेत दिशानिर्देश गर्ने वैज्ञानिकको तर्क छ। जसरी हामी शहरमा बढ़ी मात्रामा तातो पाउँछौ त्यसरी नै वर्षाको पनि त्यस्तै प्रभाव हुने देखिएको छ। अध्ययनमा सहभागी अमेरिकाको टेक्सास विश्वविद्यालयका देव नियोगी भन्नुहुन्छ। उहाँका सहकर्मीहरूले उपग्रहमा आधारित तथ्याङ्कका आधारमा विश्वका विभिन्न जलवायु क्षेत्रमा फैलिएका 1056 शहर र नजिकैका ग्रामीण क्षेत्रहरूमा सन् 2001 देखि 2020 सम्मको वर्षा प्रकृति र प्रवृत्तिलाई समीक्षा गर्नुभएको थियो। अध्ययनमा समेटिएका सम्पूर्ण शहरमध्ये 60% भन्दा बढ़ी शहरमा वरपरका क्षेत्रमा भन्दा बढ़ी वर्षा भएको र यही कारणले शहरमै सिमसार टापु बनेको पाइएको छ। गर्मी र धुवाले शहरमा अत्यधिक वर्षा, नागरिक दैनिकले अग्रपृष्ठमा यो प्रसंग छापेको हो। गृह मन्त्रालयले काठमाडौँ, ललितपुर लगायत 1 दर्जन बढ़ी जिल्लाका प्रमुख जिल्ला अधिकारी सीडीओ सरूवाको गृह कार्य अन्तिम चरणमा पुर्याएको छ। गृह स्रोतका अनुसार 1 दर्जन बढ़ी सीडीओको सरूवा गर्ने गरी अन्तिम गृह कार्य गरिएको छ। साथै गृहमा आएका सहसचिव तथा उपसचिवहरूको पदस्थापन समेत हुनेछ। गृहमा कर्मचारी सरूवा र पदस्थापनको अन्तिम गृह कार्य, दर्जन बढ़ी सीडीओ हेरफेर हुने नेपाल समाचार पत्रले अग्रपृष्ठमा खबर बनाएको छ। नेपाल समाचार पत्रले नै अग्रपृष्ठमा नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यास हुने, नेपाली सेनाको तर्फबाट 19 जना अधिकृतको सहभागिता शीर्षकमा पनि खबर छापेको छ। लामो समयको प्रतीक्षापछि नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यास हुने भएको छ। चीन र नेपालबीच संयुक्त सैन्य अभ्यास शुरू भएदेखि नै दक्षिणी छिमेकी मुलुक भारत, अमेरिका र युरोपियन युनियनले चासो दिने गरेका छन्। सगरमाथा फ्रेण्डशिप नाम दिएको उक्त संयुक्त सैन्य अभ्यास आउँदो असोज 5 देखि 15 गतेसम्म चीनको सिचुवान प्रान्तको छोङछिङ शहरमा आयोजना हुने भएको हो। नेपाल समाचार पत्रले अग्रपृष्ठमा यो खबर बनाएको छ। 41 लाख किसान मध्ये 19 लाख सूचीकरण कारोबार दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो। प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ किसान सूचीकरण कार्यक्रम उद्घाटन गरेको 3.5 वर्ष भएको छ। 2077 फागुन 23 शुरू भएको यो कार्यक्रमले लामो समय बित्दा पनि आशातीत सफलता प्राप्त गर्न सकेको छैन। किसानका सूचना तथा विवरण एकीकृत रूपमा व्यवस्थापन गर्न एउटै प्रणालीमा ल्याउने उद्देश्यले कार्यक्रम शुरू भएको थियो। कार्यक्रम शुरू भएको 3.5 वर्ष हुँदा जम्मा 19,18,000 किसान सूचीकरण भएका छन्। राष्ट्रिय कृषि गणना 2078 अनुसार नेपालमा 41,30,799 कृषक छन्। यही तथ्याङ्कलाई आधिकारिक मान्य हो भने अझै 22,12,789 किसान सूचीकरण हुन बाँकी छन्। नयाँ कृषि मन्त्री रामनाथ अधिकारीले चालू आर्थिक वर्षभित्र किसान सूचीकरण सम्पन्न गरी किसान परिचय पत्र वितरण गर्ने बताउँदै आउनु भएको छ। यही भदौ 18 कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा बसेको कृषि विषयगत समितिको बैठकमा मन्त्री अधिकारीले किसान सूचीकरण यसै वर्ष सम्पन्न गरी परिचय पत्र वितरण गर्ने बताउनु भएको थियो। 41 लाख किसान मध्ये 19 लाख सूचीकरण कारोबार दैनिकले अग्रपृष्ठमा यो खबर बनाएको छ। स्थानीय तहहरूबाट जग्गाको वर्गीकरण नहुँदा रोकिएको किताकाट खुलेको छ। सोमबार बसेको मन्त्री परिषद बैठकले भू उपयोग दोस्रो संशोधन नियमावली 2081 स्वीकृत गरेसँगै 4 वर्षदेखि रोकिएको जग्गाको किताकाटको समस्या अब समाधान हुने भएको हो। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा कतिपय सर्वसाधारण मोही र तलसिंहको जग्गा छुट्याउन जग्गा किनबेच गर्नबाट वञ्चित हुँदै आएका थिए। देशभरका 753 पालिका मध्ये 193 मात्र जग्गा वर्गीकरण गरेका छन्। अन्य पालिकाले समयमै जग्गा वर्गीकरण गर्न नसक्दा किताकाटको समस्या पटक पटक आउने गरेको छ। खुल्यो किताकाट, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको हो। तपाईं यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। वेकेशन विज्ञापन र सन्देश
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी प्रसंगहरू। बाँकी प्रसंगमा अब सम्पादकीयको पालो। गोर्खापत्र दैनिकले मेलम्चीमा भ्रष्टाचार शीर्षकमा सम्पादकीय छापेको छ। हाल उपत्यकामा दैनिक 43 करोड़ लिटर पानीको माग रहेको अनुमान गरिएको छ। आपूर्ति भने बर्खामा बढ़ीमा 12 करोड़ लिटर र हिउँदमा 8 करोड़ लिटर मात्र हुँदै आएको खानेपानी विभाग को भनाई छ। मेलम्ची आयोजनाबाट दैनिक 17 करोड़ लिटर पानी थप भएपछि राहत पाउने आश गरेका उपत्यकावासीले मेलम्चीको पानी नियमित पाउन सकिरहेका छैनन्। आयोजनाका ठेकेदारसँग मिलेर आयोजनाको दोहन गर्ने निर्माण व्यवसायीलाई कामै नगरी भुक्तानी दिने, परामर्शदाता तथा निर्माण कम्पनीलाई बढ़ी रकम भुक्तानी दिएर राज्यलाई नोक्सानी पुर्याउने जस्तो कार्यले मेलम्ची आयोजनालाई बदनाम बनाएको पुष्टि भएको छ। मेलम्चीमा भ्रष्टाचार शीर्षकमा गोर्खापत्र दैनिकले सम्पादकीय बनाएको हो। सहकारी ठगीमा गुरूङमाथि अनुसन्धान गर शीर्षकमा कान्तिपुर दैनिकले सम्पादकीय बनाएको छ। सहकारीमा बचतकर्ताले जम्मा गरेको रकम हिनामिनाको आरोपमा प्रतिनिधि सभाका सांसद तथा कांग्रेस उपसभापति धनराज गुरूङ समेत जोड़िएको प्रसंगलाई कान्तिपुर दैनिकले सम्पादकीय बनाएको हो। नागरिक दैनिकले सेना सुधारको शुभकामना शीर्षकमा सम्पादकीय छापेको छ। 250 वर्ष लामो इतिहास बोकेको नेपाली सेनाले सर्वदा आफ्नो परमाधिपति मानेका राजा एकाएक अधिनायक बनेपछि लोकतन्त्रकै पक्षमा आफूलाई उभ्याएको परिघटनालाई कम आँक्न मिल्दैन भन्दै नागरिक दैनिकले सेना सुधारको शुभकामना शीर्षकमा सम्पादकीय छापेको छ। कारोबार दैनिकले पर्यटकलाई कर शीर्षकमा सम्पादकीय बनाउँदा नेपाल समाचार पत्रले आतंकवाद विश्वकै लागि चुनौती शीर्षकमा सम्पादकीय छापेको छ। विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरूपछि अब बाँकी प्रसंग छोटकरीमा। चाड़पर्वमा अत्यावश्यक वस्तु अभाव हुँदैन, वाणिज्य मन्त्री भण्डारी शीर्षकमा नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा खबर बनाएको छ। चाड़पर्वमा चामल र चिनी लगायतका खाद्यान्न एवं अत्यावश्यक वस्तुको अभाव हुन नदिन सरकारले व्यवस्था मिलाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बताउनु भएको छ। चाड़पर्व लक्षित सुपथ मूल्य पसल सात असोजबाट सञ्चालन गर्ने तयारी भइसकेको जानकारी गराउँदै वहाँले उपभोक्ता अदालत गठनका लागि प्रक्रिया अगाडि बढ़ाइसकेको बताउनुभयो। वहाँले भन्नुभयो, बजारमा उच्च माग हुने समयमा मूल्य अस्वाभाविक रूपमा वृद्धि गर्न सक्ने अवस्थालाई दृष्टिगत गरी रणनीतिक रूपमा संयुक्त बजार अनुगमनलाई तीव्रता दिने, सूचना र अनुसन्धानमा आधारित बजार अनुगमन प्रणाली कार्यान्वयनमा ल्याउने, संवेदनशील र जोखिमयुक्त बजार क्षेत्रको यकिन तथा विश्लेषण गरी नियमित एवं आकस्मिक अनुगमन भइरहेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत स्थानीय तहहरूसँगको समन्वयमा रैथाने बाली र स्थानीय उत्पादन खरिद गर्ने व्यवस्था मिलाइएको मन्त्री भण्डारीले जानकारी दिनुभयो। साथै एलपी ग्यासको घरायसी र व्यावसायिक प्रयोग सम्बन्धी मापदण्ड तर्जुमा गरी कार्यान्वयनमा ल्याइने तयारी भएको पनि उहाँले बताउनुभयो। चाड़पर्वमा अत्यावश्यक वस्तु अभाव हुँदैन, वाणिज्य मन्त्री भण्डारी नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा यो खबर छापेको छ। चालू आर्थिक वर्ष 2081-82 दुई महिना बित्नै लाग्दा समेत सुदूरपश्चिम प्रदेश बजेट विहीन अवस्थामा छ। बजेट नआउँदा प्रदेश सरकारमा तहतका कर्मचारीले साउनदेखि तलब पाएका छैनन् भने सबै सरकारी कार्यालयहरूले खर्च पनि उधारोमा चलाइरहेका छन्। योजनाहरू कार्यान्वयनको प्रक्रिया शुरू गर्नुपर्ने समयसम्म पनि बजेट नआएपछि चालू आर्थिक वर्षको बजेट कार्यान्वयनमा समस्या हुने देखिएको छ। सुदूरपश्चिम दुई महिनादेखि बजेट विहीन, यो खबर पनि नयाँ पत्रिका दैनिकले नै भित्री पृष्ठमा प्रकाशित गरेको हो। र भन्सार छूटको चिनी ल्याउन सक्लान सरकारी संस्थानले शीर्षकमा कान्तिपुर दैनिकले भित्री पृष्ठमा खबर बनाएको छ। चाडबाड लक्षित गर्दै सरकारले सहुलियत दरमा 30,000 टन चिनी आयात गर्ने निर्णय गरेको छ। सोमबारको मन्त्री परिषद बैठकले 50% भन्सार छूटमा 30,000 टन चिनी आयात गर्ने निर्णय गरेको हो। छूटको चिनी साल ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्फत आयात गरिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बताउनुभयो। कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने शंकर भण्डारीलाई धेरै धन्यवाद दिँदै म श्रीया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।